यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। हवाई क्षेत्र सुरक्षित बनाउन नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी विधेयकको मस्यौदा भइरहेको पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेद्वारा जानकारी। उद्यम तथा परियोजना धितो राखी 25 लाख रूपियाँसम्मको कर्जा उपलब्ध गराउने गरी स्टार्टअप कर्जा प्रवाहका लागि त्रिपक्षीय समझदारी। गण्डकी प्रदेशमा नेकपा एमालेको तर्फबाट 4 मन्त्री नियुक्त। मन्त्रालय परिवर्तनप्रति असन्तुष्टि जनाउँदै राजीव गुरूङद्वारा पदबाट राजीनामा। र बंगलादेशमा भीषण वर्षापछि आएको बाढ़ीमा परि कम्तीमा 59 जनाको मृत्यु।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक। नेपाल टेलिकमको सर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गर्न बनेको सार्वजनिक सेवा प्रसारण विधेयक चाँडै नै संसदबाट पारित हुने बताउनु भएको छ। राष्ट्रिय समाचार समिति नेपाली भाषा 24 घण्टा समाचार सेवा प्रसारण शुभारम्भ समारोहमा मन्त्री गुरूङले मीडिया काउन्सिल विधेयक पनि सहमति गरेर अगाडि लैजाने बताउनुभयो।
पीएसपी विधेयक र मिडिया काउन्सिल विधेयक चाहिँ अलिकति इन्टरेक्टिभ अलिकति फरक छ भन्छु मैले। पीएसपी विधेयक चाहिँ त्यसलाई अलिकति स्वायत्त, अलिकति पहिले भन्दा स्वतन्त्र टाइपको बनाउने र त्यो कमसेकम प्रोफेसनल्ली चाहिँ खालि सेवाको काम मात्रै होइन, प्रोफेसनल काम पनि त्यसले गर्नुपर्छ, व्यवहार पनि गर्नुपर्ने भावनाले त्यसलाई चाहिँ अरू चाहिँ पत्रिकाहरूसँग चाहिँ प्रतिस्पर्धा गर्न सक्ने पुर्याउनुपर्छ भन्ने आधारमा त्यो ल्याएको होइन। तर मिडिया काउन्सिल त एउटा चाहिँ अर्को चाहिँ आइल्यान्डको लागि बनाइदिएको थियो। त्यो चाहिँ मूलत स्वायत्त स्वतन्त्र स्वशासित के भन्छौ त्यही भन्ने हामी हामीले खालि चाहिँ ऐन बनाइदिने, बाँकी सबै काम चाहिँ त्यो पत्रकारिता क्षेत्रको विकास भन्नुहोस् या नियमन भन्नुहोस् सबै चाहिँ त्यही काउन्सिलले गर्ने चाहिँ जिम्मा दिने हामीले भनेर त्यसलाई अलिकति बढी स्वायत्त बनाउने चाहिँ ढाँचामा गइरहेका छौँ। हाम्रो पीएसपी विधेयक चाहिँ समितिबाट पास भयो। लोकसभाको अध्यक्ष वा उहाँले तोकेको कुनै सदस्य संयोजकको तहमा सिफारिस समिति बन्ने कुरामा चाहिँ र 2 चाहिँ विज्ञहरू राख्ने कुरामा हामीले सहमति गरेर समितिमा पास भएर अब चाहिँ त्यो प्रतिनिधि सभामा जान्छ र पीएसपीको विधेयक पास हुन्छ। त्यसरी मिडिया काउन्सिलको विधेयक चाहिँ उता राष्ट्रिय सभामा चाहिँ छलफलमै छ, त्यसमा पनि सहमति गरेर मिडिया काउन्सिल विधेयक हामी चाँडै पास गरेर।
समारोहमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका आर्यालले सीमित स्रोत र साधनका बीच राक्षसले देश विदेशमा रहेका सेवाग्राहीलाई लक्षित गरी 24 घण्टा सेवा शुरू गर्नु गौरवपूर्ण रहेको बताउनुभयो। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले सरकारको लगानी रहेको समाचार संस्थाले हिंसा र विभेदका साथै अनियमितता र व्यतिथिको समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। त्यसै गरी बारखरी अनलाइनका सम्पादक प्रतीक प्रधानले राक्षसले 24 घण्टा समाचार सेवा शुरू गरेर पत्रकारितालाई थप जिम्मेवार बनाएको विचार व्यक्त गर्नुभयो। राक्षसका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सूचना आम नागरिकको अधिकार भएकाले राक्षसले दायित्व पूरा गरेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाउँदै पर्यटन क्षेत्रको विकास प्रवर्धनमा सक्रिय ढंगले लाग्ने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टानको 46 वार्षिक साधारण सभामा मन्त्री पाण्डेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताउनुभयो। उहाँले हवाई क्षेत्र सुरक्षित बनाउनका लागि नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याइएको विधेयक अर्थबाट कानून मन्त्रालय पुगिसकेको बताउनुभयो। साधारण सभाले नयाँ कार्य समिति समेत चयन गर्नेछ। टानको निर्वाचनमा अध्यक्ष पदाधिकारी र सदस्य गरी 25 सदस्य कार्य समिति मध्ये 17 निर्वाचित र बाँकी सदस्य मनोनित गर्ने व्यवस्था छ। निर्वाचनमा 1,397 मतदाता रहेका छन्। गण्डकी प्रदेशका 4 मन्त्रीहरूले आज शपथ ग्रहण गर्नुभएको छ। नेकपा एमालेको तर्फबाट 4 मन्त्रीहरू नियुक्त भएसँगै उहाँहरूले एक समारोहका बीच आज गण्डकी प्रदेश प्रमुख दिल्ली राज भट्टले शपथ ग्रहण गराउनु भएको हो। कास्कीका प्रकाश केसी, नवलपुरकी पद्मा जीसी श्रेष्ठ, बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याल मन्त्रीमा नियुक्त भएसँगै आज उहाँहरूले शपथ ग्रहण गर्नुभएको हो। पद्मालाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने केसीले भौतिक पूर्वाधार, विकास तथा यातायात व्यवस्था मन्त्रालय, पाठकलाई स्वास्थ्य मन्त्रालय र बस्याललाई भने उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ। मन्त्रालय भागमण्डामा असन्तुष्टि जनाउँदै गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री राजीव गुरूङले राजीनामा दिनुभएको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले सोमबार मन्त्री परिषदमा हेरफेर र विस्तार गर्नुभएको थियो। त्यसक्रममा मनाङले सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालय एमालेको भागमा र मनाङलाई वन तथा गुरूङलाई वन तथा वातावरण मन्त्रालय परेको थियो। पाण्डेले एमालेलाई पनि सरकारमा सामेल गर्दै मन्त्री परिषद हेरफेर गर्नुभएको थियो, तर राजीव गुरूङले भने असन्तुष्टि जनाउँदै सोमबारै मुख्यमन्त्रीलाई राजीनामा बुझाउनु भएको छ। उहाँको राजीनामा मुख्यमन्त्री पाण्डेले स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि पौडेलले जानकारी दिनुभयो। सरकारले स्टार्टअप उद्यम कर्जा प्रवाहका लागि त्रिपक्षीय समझदारी गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच स्टार्टअप कर्जा प्रवाहका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले स्टार्टअप कर्जा प्रवाहका लागि 1 अर्बको कोष खड़ा गरेको र उद्यम तथा परियोजनालाई धितो मानेर बढ़ीमा 25 लाख रूपियाँसम्मको कर्जा उपलब्ध गराउने जानकारी दिनुभयो। मन्त्री भण्डारीले कर्जा प्रवाहका लागि कार्यविधि पारित भइसकेको र अनलाइन मार्फत नव उद्यमीहरूले कर्जाका लागि आवेदन दिन सकिने बताउनुभयो। नेपालमै भएका स्रोत साधनलाई प्रयोग गरी युवा पुस्तालाई विदेशीनबाट रोक्न र आन्तरिक रोजगारी प्रदान गर्न स्टार्ट अप कर्जा प्रवाह गर्न लागेको र यसलाई प्रभावकारी बनाइने मन्त्री भण्डारीले बताउनुभयो। सरकारले नवीनतम ज्ञान सिप क्षमतालाई प्रयोग गरी स्टार्टअप उद्यमका विभिन्न क्षेत्रहरू छनौट गरेको छ। ती क्षेत्रहरूमा कृषि, सिंचाई तथा पशुपक्षी उत्पादनमूलक उद्यम, जड़ीबुटी, वन पैदावार, पर्यटन तथा मनोरञ्जन, विज्ञान प्रविधि, संचार तथा सूचना, शिक्षा, सुरक्षित यातायात, फोहोर मैला व्यवस्थापन लगायत उद्यमका क्षेत्र छनौट गरेको छ। मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले आयात र निर्यात बीच सन्तुलन कायम गर्न आन्तरिक उत्पादन बढ़ाउनै पर्ने भन्दै त्यसका लागि स्टार्ट अप क्षेत्रमा पनि लगानी बढ़ाउनु पर्ने बताउनुभयो। अज्ञात रोगका कारण बाँकेको नरैनापुरमा एकै परिवारका 3 जना सहित 4 जनाको मृत्यु भएको छ। नरैनापुर गाउँपालिका 3 गेगली गाउँमा अज्ञात रोगका कारण 4 जनाको मृत्यु भएको नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिनुभयो। एकै परिवारका 75 वर्षीय शान्ति पासी, उहाँकी 26 वर्षीय बुहारी उषा पासी र सोही परिवारकी 1 वर्षकी नाबालिकाको यही भदौ 14, 15 र 16 गते मृत्यु भएको हो। शुरूमा उषा पासीलाई सामान्य टाउको दुखेको, त्यसपछि पेट दुखेको र 2-3 पटकसम्म पखाला लागेर त्यसपछि मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख शाहले बताउनुभयो। नरैनापुर 3 का वडा अध्यक्ष अजय मिश्रले अहिलेसम्म 40 जनाको स्वास्थ्य जाँच गराइएको र 7 जनाको अवस्था गम्भीरबाट विस्तारै सामान्य बन्दै गएको बताउनुभयो। नरैनापुरमा 4 जनाको अज्ञात रोगका कारण मृत्यु भएपछि त्यसबारे बुझ्न प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल सहितको टोलीले स्थलगत अनुगमन गर्दै नरैनापुरको स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिन स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ। संसदीय सुनवाई समितिले आज इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई गरेको छ। समितिको सिंहदरबारमा बसेको बैठकले इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डित, मलेसियाका लागि प्रस्तावित राजदूत डाक्टर नेत्र प्रसाद तिमल सिन्हा, पाकिस्तानका लागि प्रस्तावित राजदूत रीता धिताल र पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणि पौडेलको संसदीय सुनवाई गरेको हो। संसदीय सुनवाईका क्रममा प्रस्तावित राजदूतहरूले आआफ्नो अनुभव, सोच र अवधारणा प्रस्तुत गर्नुभयो। त्यसक्रममा प्रस्तावित राजदूतहरूले आफूले जिम्मेवारी पाएको देश र नेपाल सरकार बीचको कूटनीतिक सम्बन्ध सुदृढ़ बनाउन पहल गर्ने, नागरिक स्तरको सम्बन्ध विस्तार, कृषि, प्रविधि, लगानी र पर्यटन लगायतका क्षेत्रमा भूमिका खेल्ने लगायतका कार्ययोजनाबारे समितिलाई जानकारी गराउनु भएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगंज एकीकृत जाँच चौकी आईसीपीलाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताउनु भएको छ। माओवादी केन्द्रको लुम्बिनी प्रदेश स्तरीय आन्तरिक प्रशिक्षणका क्रममा नेपालगंजमा रहनुभएका अध्यक्ष प्रचण्डले आज नेपालगंज आईसीपी स्थलगत अवलोकन गर्नुहुँदै गौरव गर्न लायक संरचनालाई थप प्रभावकारी बनाउन पहल गर्ने बताउनुभयो। आईसीपी मुलुकका सबै नाकामा बनाउने सरकारी नीति रहेको उल्लेख गर्नुहुँदै उहाँले पहिला बनेका आईसीपीले केही समस्या झेल्नु पर्ने हुन सक्ने बताउनुभयो। भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर मनाएका छन्। शास्त्रीय विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ। यसै अवसरमा छोराछोरीले परम्परा अनुसार आआफ्ना बुवालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुवाको मुख हेर्ने गर्दछन्। बुवा नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण पिण्डदान तथा श्राद्ध गरी सिद्धा दिने गर्दछन्। राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 159 जन्म जयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइएको छ। विक्रम सम्मत 1923 भाद्र कृष्ण कुशे औंसीका दिन जन्मेर विक्रम सम्मत 1953 भाद्र कृष्ण कुशे औंसीकै दिन 30 वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याउनु भएको थियो। नेपाली साहित्यको श्रृंगार रसलाई योगदान दिनुभएका युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपल्ट प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको थियो। राष्ट्रिय किसान आयोगले किसान हक अधिकारका विषयमा कृषि विज्ञ र सरकारवाला पक्षसँग छलफल गरेको छ। आयोग कार्यालय किर्तिपुरमा आज भएको छलफलमा राष्ट्रिय किसान आयोगका अध्यक्ष डाक्टर प्रेम प्रसाद दंगालले कृषक सूचीकरण कार्यक्रमलाई प्रदेशसँगको समन्वयमा देशभर अभियान सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुभयो। 2077 सालदेखि शुरू गरिएको किसान सूचीकरण कार्य चालू आर्थिक वर्षमा सम्पन्न गरी किसानहरूको वर्गीकरण र परिचय पत्र वितरण गर्ने अध्यक्ष डाक्टर दंगालले बताउनुभयो। विज्ञहरूले कृषकले उचित मूल्य नपाएका कारणले उत्पादित वस्तुहरू सड़कमा फाल्नुपर्ने र खेतबारीमै नष्ट हुने समस्या समाधानका लागि सरकारले तोक्ने न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड़ दिनुभयो। अखिल नेपाल किसान महासंघ प्रचार विभाग प्रमुख भेषराज अधिकारीले बिउ र प्राकृतिक विपत्तिका कारण कृषि क्षेत्रमा हुने हानि नोक्सानी कम गर्न बालीको क्षतिपूर्ति दिने व्यवस्था कृषि विधेयकमा समावेश गर्न र किसानलाई आवश्यक तालिम सिप र प्रविधिको सहज उपलब्धतामा जोड़ दिनुभयो। आयोगका सदस्य टेकबहादुर बोगटीले कृषकको परम्परागत ज्ञानको खोज प्रवर्धन र उपयोगका लागि महिला आदिवासी जनजाति र विपन्न वर्गलाई समाहित गरी कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो। आयोगका सदस्य सचिव डाक्टर रमानन्दन तिवारीले किसान मैत्री कानून निर्माणका लागि किसानको सहभागिता सुनिश्चित गर्न किसानको हक अधिकार प्रवर्धन गर्न आयोगले ध्यान केन्द्रित गरेको बताउनुभयो। बाजुराको मुख्य राजमार्ग अन्तर्गत पर्ने साँफे मार्तडी सड़क खण्ड अवरूद्ध भएको छ। आइतबारदेखि निरन्तर परेको अविरल वर्षासँगै आएको पहिरोले सड़क दुई ठाउँमा अवरूद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार साँफे मार्तडी सड़क खण्डको बुढ़ी गंगा नगरपालिका तीन ताप्रीसेरा र सोही नगरपालिकाको अमकोटमा पहिरो आएर सड़क अवरूद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने छोटो तथा लामो दूरीका सवारी साधन बीच बाटोमै रोकिएका छन्। पहिरोका कारण अवरूद्ध भएको सड़कको पहिरो हटाउन पहल भइरहेको भए पनि वर्षा नरोकिएकाले तत्काल बाटो खुल्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभयो। सिन्धुलीको सिन्धुलीगढ़ी र कलाघर सिन्धुलीमा पुराना इतिहास हेर्न र मनोरञ्जन लिन पछिल्लो समय दैनिक रूपमा पर्यटकहरू पुग्ने गरेका छन्। सिन्धुलीको बीपी राजमार्गमा दैनिक पूर्व पश्चिम गुड़ी रहने सवारी साधनलाई एकैछिन किनारा लगाएर पनि मानिसहरू सिन्धुलीगढ़ी र कलाघर पुग्ने गर्दछन्। यसको प्रचार प्रसारमा ध्यान दिन सके पर्यटकको संख्यामा वृद्धि गर्न सकिने सरकारवाला बताउँछन्। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको रिपोर्ट।
सिन्धुलीको बीपी राजमार्ग देशकै नमूना राजमार्गको रूपमा परिचित छ। यसले पूर्व पश्चिम आवत जावत गर्ने यात्रुलाई सहजता मात्रै बनाइदिएको छैन, भौगोलिक दूरी पनि नजिक बनाइदिएको छ। त्यसैले पनि बीपी राजमार्गको मनोरम दृश्य हेर्दै पर्यटकहरू सिन्धुलीको सिन्धुलीगढ़ी र कलाघर पुग्ने गरेका छन्।
कलाघरमा चाहिँ पुरानो चिजहरू छन् क्या, त्यो भएको कारणले गर्दा अहिलेका पिँढीहरूले त पुरानो वस्तु देखा छैन। अहिले त कसैको घरमा छैन नि पुरानो वस्तु, ढिकी जाँतोदेखि लिएर पुराना वस्तु।
अहिले गर्मी छल्न, भुइँ कुहिरोसँग लुकामारी गर्न अनि छुट्टीको बेला रमाइलो गर्न विशेष गरेर स्थानीय र बाहिरी पर्यटकहरू आउने गरेका छन्।
साथीहरूसित भिजिट गर्नलाई, जस्तो अब भित्र पनि म्युजियमहरू रहेछ, सबै अब घुम्दाखेरि आफूलाई थाहा नभएको कति कुरा म्युजियमहरू गएर पढ्दाखेरि थाहा हुने रहेछ। त्यो एरिया हाइटमा छ, फ्रेसनेस फिल हुन्छ।
सिन्धुलीगढ़ीमा आउने पर्यटकहरू पुरानो इतिहासलाई स्मरण गर्न चाहन्छन्। सिन्धुलीगढ़ीको पर्यटकीय महत्व भएका रहेका ठाउँहरू एकीकरणसँग सम्बन्धित रहेको बताउनुहुन्छ स्थानीय अनुसन्धानदाता सागर कुमार ढकाल।
जति पनि यहाँका पर्यटकीय महत्वका ठाउँहरू छन् त्यो सबै एकीकरणसँग सम्बन्धित कुराहरू छ। हिस्ट्री मात्रै यहाँ छ, यहाँ हाम्रो कलेक्सन भनेको हिस्ट्री मात्रै छ र विभिन्न नेपाल अंग्रेज युद्धताका र नेपालका अरू जेनरल हिस्ट्रीहरू पनि भएको एउटा हाम्रो एकदम राम्रो वेल फर्निस्ड वेल इक्विप्ड हाम्रो लाइब्रेरी छ यहाँनिर।
त्यस्तै कलाकार सिन्धुलीका अध्यक्ष सुमन मगरले पुरानो मौलिक परम्परागत चाल चलनमा रहेको कला र नयाँ दुवै कलाहरू सिन्धुली कलाघरमा रहेको बताउनुहुन्छ।
मौलिक परम्परागत चलनमा र विशेष गरी घरेलु कृषि सामग्रीहरूको संकलन र सँगसँगै नयाँ रूपमा निर्माण गरिएको विभिन्न कलाहरू सिन्धुली कलाघरमा रहिरहेको छ। त्यसभित्र पनि क्यानभास चित्रहरू, जरा तथा काठबाट बनाइएका कलाहरू, मौलिक लोकबाजाहरू र विभिन्न कलाहरू छन् जस अन्तर्गत दुई रोपनी भन्दा पनि बढी ठूलो क्षेत्रफलको नेपालको नक्साङ्कनको किल्लाभित्र देशलाई प्रतिनिधित्व गर्ने विभिन्न कलाका नमूनाहरू छन्।
पर्यटक आउनु भनेको सिन्धुलीको व्यापार व्यवसाय फस्टाउनु हो, यसले यहाँका नागरिकलाई आर्थिक रूपमा सशक्त र समृद्ध बनाउन मदत गर्नेछ। त्यसैले यस्ता गन्तव्यहरूको प्रचार प्रसार गरिनु आवश्यक छ। कमल सरला सुनवार, हिडी नेपाल, सिन्धुली।
अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा भीषण वर्षापछि आएको बाढ़ीमा परि कम्तीमा 59 जनाको मृत्यु भएको छ। बाढ़ीका कारण 11 जिल्लाका करिब 53 लाख भन्दा बढ़ी मानिस प्रभावित भएका बंगलादेशको दैनिक पत्रिका द डेली स्टारले जनाएको छ। बाढ़ीले मनु नदीको किनारमा रहेको तटबन्ध भत्किँदा कैयौं घर डुबानमा परेको, बाटोघाटो बन्द भएको र कृषि बालीमा समेत ठूलो क्षति पुगेको अधिकारीहरूले बताएका छन्। विस्तारै बाढ़ी घट्दै गएको भए तापनि देशभर अझै 7 लाख भन्दा बढ़ी मानिस विस्थापित भएकाले सम्बन्धित पदाधिकारीहरूले उनीहरूको पुनर्स्थापनाका लागि माग गरेका छन्। मौसममा क्रमिक रूपले सुधार आएकाले नदीको बहाव घट्दै गएको संचार माध्यमले जनाएका छन्। फिलिपिन्समा आधीपछिको बाढ़ी र पहिरोमा परि कम्तीमा 11 जनाको मृत्यु भएको छ। यागी आधीबाट बस्नका लागि सरकारी कार्यालय र विद्यालयहरू बन्द गरिएका छन्। आधीपछि दर्जनौं आन्तरिक उडानहरू पनि रद्द भएका छन्। इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु विरूद्ध हजारौं मानिसहरूले सड़कमा निस्केर विरोध प्रदर्शन गरेका छन्। गाजामा हमास समूहले बन्धक बनाएका 6 जनाको शव भेटिएपछि इजरायलमा सरकार विरूद्ध नागरिक सड़कमा उत्रिएका हुन्। उनीहरूले बन्धक बनाएकाहरूलाई रिहा गर्न हमाससँग सम्झौता गर्नुपर्ने माग गरेका छन्। हातमा इजरायली झण्डा बोकेका प्रदर्शनकारीहरूले तेल अबिब र जेरूसलम सहितका शहरहरूमा प्रदर्शन सरकाएको बीबीसीले जनाएको छ। गत वर्ष अक्टोबर 7 इजरायलमा आक्रमण गरेको हमासले मानिसको अपहरण गरेको थियो। उनीहरूमध्ये केही रिहा भएका छन् भने कतिपयको शव भेटिएको छ। कैयौंको अवस्था अहिले पनि अज्ञात छ। हमासको आक्रमणपछि शुरू भएको इजरायल गाजा युद्धमा अहिलेसम्म 40,000 भन्दा बढ़ी प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन् भने करिब 1 लाख मानिस घाइते भएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले अधुरा र निर्माण सम्पन्न हुन नसकेका विकास आयोजना तत्काल सम्पन्न गर्ने गरी सरकारले प्राथमिकता निर्धारण गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सोमबारको बैठकमा उपाध्यक्ष अधिकारीले नेपाल सरकारले तत्काल गर्नुपर्ने प्राथमिकताका कार्यहरूमा अधुरा र निर्माणाधीन आयोजनाहरूलाई सम्पन्न गर्ने, निर्माण व्यवसायको भुक्तानी विवाद समाधान गर्ने लगायतका नीति रहेकोले त्यसको कार्यान्वयनमा जोड़ दिनुपर्ने बताउनुभयो। सूचना प्रविधि, पर्यटन, व्यावसायिक कृषि, ऊर्जा र औद्योगिक विकासमा जोड़ दिने लगायतका विषयलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा प्राध्यापक डाक्टर अधिकारीले जोड़ दिनुभयो। कृषि उत्पादन बढ़ाउने ठोस कार्यक्रम, अर्बाइटल स्लट उपयोग गरी अन्तरिक्षमा आफ्नै सेटेलाइट निर्माण, वैदेशिक रोजगारीले अर्थतन्त्रमा पारेका प्रभाव अध्ययन लगायतका कामलाई पनि सरकारले प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ। राष्ट्रिय गौरवको आयोजना तथा रूपान्तरणकारी आयोजनाको नतिजामूलक अनुगमन तथा मूल्याङ्कन गरी लागत प्रभावकारिता, गुणस्तरीयता र समयमै सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राखेर काम गरौं, उपाध्यक्ष प्राध्यापक डाक्टर अधिकारीले भन्नुभयो। समितिको सोमबारको बैठकमा सांसद दिलेन्द्र प्रसाद बडुले परियोजना बैंकको प्रभावकारिता देखिन नसकेको, प्रदेश र स्थानीय तहका सरकारले कार्यान्वयन योग्य आवधिक योजना र मध्यकालीन खर्च संरचना ल्याउन नसकेको लगायतका विषयहरू उठाउनु भएको थियो। सांसद हितराज पाण्डेले राष्ट्रिय योजना आयोगले बजेट निर्माण प्रक्रियामा सरकारलाई सघाउने र बजेट कार्यान्वयन भए नभएको बारे अनुगमन तथा मूल्याङ्कन गर्ने जिम्मेवारी पाएकामा आयोगका कामको प्रभावकारिता देखिन नसकेको बताउनुभयो। नेपाली शेयर बजारमा सोमबार कारोबार मापक निप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ। अघिल्लो सातादेखि निरन्तर रूपमा घटेको बजारमा सोमबार निप्से परिसूचक 127.32 अङ्कले बढेर 2823.25 अङ्कमा पुगेको छ। यस दिन कुल 3,14,30,000 कित्ता शेयरहरू 13,10,46,31,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन नेशनल हाइड्रो पावर, वेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र एनएलजी इन्सुरेन्स कम्पनीको शेयर मूल्यमा 10% वृद्धि भई सकारात्मक सर्किट लागेको छ। बीरगंजबाट मोटरसाइकल आयात उल्लेख्य रूपमा वृद्धि भएको छ। सो नाका प्रयोग गरी जीप र कारको आयात भने केही घटेको छ। गत आर्थिक वर्ष 2080-81 साउनको तुलनामा चालू आर्थिक वर्षको सय अवधिमा जीप र कारको आयातमा 40% कमी आएको छ भने मोटरसाइकलको आयात 7% वृद्धि भएको छ। गत आर्थिक वर्ष साउन महिनामा बीरगंज नाकाबाट 46,77,00,000 मूल्यका 571 थान मोटरसाइकल आयात भएको बीरगंज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले जानकारी दिनुभयो। सन् 2024 अगस्तमा विदेशी पर्यटकको आगमन 8.3% वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् 2023 अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा 5,566 बढी पर्यटक नेपाल भित्रिएका छन्। सन् 2023 अगस्तमा कुल 67,153 जना पर्यटक नेपाल भित्रिएकामा सन् 2024 अगस्तमा 72,719 पर्यटक नेपाल भित्रिएका हुन्। अगस्तमा भारतबाट सबैभन्दा बढी 25,832, चीनबाट 6,614, अमेरिकाबाट 5,614 पर्यटकले नेपालको भ्रमण गरेका छन्। तारा एयरले पोखरा जोमसम गन्तव्यमा मंगलबारदेखि पुनः उडान शुरू गर्ने भएको छ। प्रतिकूल मौसमका कारण उडान बन्द भएको उक्त गन्तव्यमा नियमित उडान गर्न लागि कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ। पर्यटकीय सिजन शुरू हुन लागेको र मौसम पनि खुल्ने समय भएकोले उडान नियमित हुन लागेको तारा एयरका प्रमुख हवाई सुरक्षा अधिकृत सुदर्शन बर्तौलाले जानकारी दिनुभयो।
अब खेल समाचार अजय बमबाट।
नेपाली पारा पौडी खेलाड़ी भीमबहादुर कुमाल पेरिसमा जारी पारा ओलम्पिकको हिट चरणबाटै बाहिरिएका छन्। एस नाइन विधा अन्तर्गत पुरूष 50 मिटर फ्री स्टाइलमा सोमबार प्रतिस्पर्धा गरेका भीमले 35.08 सेकेण्डको समय निकाले। कुल 6 खेलाड़ी रहेको हिट वानमा भीम अन्तिम स्थानमा रहे। भीमले पहिलो पटक ओलम्पिकको अनुभव लिए। यससँगै पारा ओलम्पिकमा नेपाली खेलाड़ीको चुनौती समाप्त भएको छ। यसअघि तिकान्दोका पलिसा गोवर्धनले ऐतिहासिक काँस्य पदक प्राप्त गर्दा भरत सिंह महता पहिलो चरणबाटै बाहिरिएका थिए। नेपाली कबड्डी टोलीले इरानमा हुने अन्तर्राष्ट्रिय सिनियर बीच वर्ल्ड कप प्रतियोगितामा भाग लिने भएको छ। अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाका अनुसार सेप्टेम्बर 25-30 हुने प्रतियोगितामा सहभागी हुने टोलीको अझै टुङ्गो लागिसकेको छैन, तर नेपालले भने प्रतियोगितामा सहभागिता जनाउन खेलाड़ी छनौटको तयारी थालेको छ। एक वर्षभित्र गएका लीग प्रतियोगिता, लुम्बिनीमा भएको प्रतियोगिता, विभिन्न जिल्लामा भएको प्रदेश प्रतियोगिता लगायत खेलेकाबाट खेलाड़ी छनौट गर्न लागेको छ। यो खेल अलि फरक खालको प्रतियोगिता भएकोले विभिन्न तरिकाबाट मापदण्ड तयारी गरी खेलाड़ी छनौट गर्ने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले बताउनु भयो। अर्को महिना हुने एभरेस्ट महिला भलिबल लीग ईडब्ल्यूभीएललाई वात्सल्य नेपाल मुख्य प्रायोजक गरेको छ। ईडब्ल्यूभीएलको आयोजक इन्फेन्टिक ड्रिम्स र वात्सल्य नेपाल बीच प्रायोजन सम्झौता भएको हो। वात्सल्यका प्रबन्ध निर्देशक प्रशान्त सुवेदी र इन्फिनिटी ड्रिम्सकी सीओ स्नेहा चौलागाई बीच सम्झौतामा हस्ताक्षर गर्नुभयो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा ईडब्ल्यूभीएल असोज 14-19 गतिसम्म सञ्चालन हुनेछ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 30.5, न्यूनतम 21 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम तापक्रम 31, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 30.9, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.1, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 15.4 मिलिमिटर। र दिपालको अधिकतम तापक्रम 30.4, न्यूनतम 24.1 डिग्री सेल्सियस, वर्षा 31.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। हवाई क्षेत्र सुरक्षित बनाउन नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी विधेयकको मस्यौदा भइरहेको पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेद्वारा जानकारी। उद्यम तथा परियोजना धितो राखी 25 लाख रूपियाँसम्मको कर्जा उपलब्ध गराउने गरी स्टार्ट अप कर्जा प्रवाहका लागि त्रिपक्षीय समझदारी। गण्डकी प्रदेशमा नेकपा एमालेको तर्फबाट 4 मन्त्री नियुक्त। मन्त्रालय परिवर्तनप्रति असन्तुष्टि जनाउँदै राजीव गुरूङद्वारा पदबाट राजीनामा। र बंगलादेशमा भीषण वर्षापछि आएको बाढ़ीमा परि कम्तीमा 59 जनाको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।